नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले आगामी जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। यसका लागि सरकारले बजेट निर्माण कार्यलाई तीव्रता दिएको छ र बजेट निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै वाचन गर्ने तयारी गरिएको छ। एक दिनका लागि हल तयार गर्ने र केही फिनिशिङका काम त्यसपछि सकेर असार मसान्तसम्म पूर्ण सञ्चालनमा ल्याउने योजना रहेको छ। अर्कोतर्फ प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाब माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो पनि प्रतिनिधि सभा बैठकमा प्ले कार्ड देखाएका छन्। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बस्न चेतावनी पनि दिनुभएको छ। अर्कोतर्फ धानको उत्पादन घट्दा मधेश प्रदेशको अर्थतन्त्र शिथिल हुने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा सबैभन्दा कम मधेशमा 1.31% मात्रै आर्थिक वृद्धि देखिएको छ। सबैभन्दा बढ़ी बागमती प्रदेशमा देखिएको छ। यो राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक तथ्याङ्क हो। प्रादेशिक कुल गृहस्थ उत्पादन सम्बन्धी अनुमानित तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको छ, जसमा चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा सात प्रदेशमध्ये मधेसको सबैभन्दा कम हुने देखिएको छ। निर्यातमा हुँदै आएको अवरोध अब सहज भएको छ। भारतले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपीलाई संशोधन गर्दै नेपाली चियामाथिको कडाईलाई खुकुलो बनाएसँगै चिया निर्यातमा नेपाली किसानहरूले सहजता महसुस गर्ने भएका छन्। चिया निकासीको समस्या अहिलेको लागि टरेको छ। दीर्घकालीन समाधान खोज्न किसानहरूले आग्रह गरेका छन्। अर्कोतर्फ हुम्लाको चंखेली गाउँपालिका 5 नेप्काको मेला गाउँमा मंगलबार राति असिना पानीसँगै आएको भल बाढ़ीले घरगोठ पुर्नुका साथै पशुधनको क्षति गरेको छ। बाढ़ीले स्थानीय डाँफे आधारभूत विद्यालय भत्काएको हुम्ला प्रशासन कार्यालयले जनाएको छ भने कक्षा 8 अध्यापन हुने सो विद्यालयमा 105 बालबालिका अध्ययनरत रहेका छन्। प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार स्थानीय रतन सिंह तामाङको गोठमा रहेका 43 भेड़ा मरेका छन्। वडाध्यक्ष हरकधन तामाङ र स्थानीय धनसिंह तामाङको गोठ समेत पहिरोले पुरेको छ। अब मनसून शुरू हुँदैछ। मनसून शुरू हुने क्रममा रहँदा हुम्लामा 81 बाढ़ीको कहर आएका समाचारहरू संचार माध्यममा छन् र यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको छ र यस वर्षको मनसून अब केही दिनमा शुरू हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सरदर भन्दा कम पानी पर्ने पनि उसले आकलन गरेको छ। सरकारले हालै प्रतिनिधि सभामा ल्याएको राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विपद उद्धारलाई पूर्व तयारीमुखी बनाइने उल्लेख गरिएको छ। आज हामी विशेष गरी विपद पूर्व तयारी विपद प्रतिकार योजना केही समय अगाडि स्वीकृत भएको छ। यो योजनामा भएका विषयहरू र मनसून शुरू हुन लागेसँगै विपदका सम्भावित घटनाहरू यसको न्यूनीकरणका उपाय न्यूनीकरण र पूर्व तयारीका कार्ययोजना लगायतका सन्दर्भमा कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद प्रतिकार शाखाका प्रमुख रामबहादुर केसी। केसीज्यू
हजुर,
स्वागत छ यहाँलाई।
नमस्ते, हजुर, धन्यवाद।
अब विपदको जुन खालको घटना मनसून समयमा अलि बढ़ी हुने देखिएको छ, बाढ़ी पहिरो जस्ता घटनाहरू नेपालमा सामान्य जस्तै भएका छन्। अस्ति मात्र हुम्लामा मध्यराती 81 बाढ़ी आएका समाचारहरू आएका छन् भनेको विपद अब यो बाढ़ी पहिरो भनेको नेपालमा कति बेला जाने हो त्यो आकलन गर्न नसक्ने अवस्थामा रहँदा यसलाई चाहिँ न्यूनीकरण गर्ने सन्दर्भमा विभिन्न प्रयासहरू आवश्यक छ। अब यसै क्रममा केही समय अगाडि मात्र विपद प्रतिकारी योजना स्वीकृत पनि भएको छ। अब यो कुराकानीको शुरूआत त्यसैबाट गरौं। विपद प्रतिकारी योजना स्वीकृत भएसँगै यसले चाहिँ विपद जोखिम न्यूनीकरणमा कस्तो प्रभाव पार्छ र कति काम गर्न चाहिँ कति सहज यो स्वीकृत योजनाले बनाउँछ?
हजुर, हजुरले भने जस्तै हामीले विगत वर्ष जस्तै यस वर्ष पनि मनसुन पूर्व तयारी तथा प्रति कार्य राष्ट्रिय कार्य योजना 2083 स्वीकृत गरेका छौँ र यो कार्यान्वयनको चरणमा पनि अब प्रवेश गरिसकेको अवस्था छ। अब यो योजना स्वीकृत हुनुको अर्थ अब हामीलाई चाहिँ मनसुनजन्य विपद जुन चाहिँ तपाईँको चाहिँ नेपालमा सबभन्दा धेरै चाहिँ घटित हुने गर्दछ, यसले धेरै जनधनको क्षति पनि गर्ने गर्छ र सबभन्दा बढी पानी भनेको नेपालमा जति पानी पर्छ त्यसको 80% बढी यही अवधिमा नै हुने गर्दछ। त्यो भएको हुनाले अब यो मनसुन पूर्व तयारी त प्रतिकारी राष्ट्रिय कार्य योजनाले दुईवटा काममा चाहिँ सपोर्ट पुग्छ। एउटा हामीलाई चाहिँ विपद पूर्व तयारीका लागि यसले सपोर्ट गर्छ भनेको हामीसँग चाहिँ अहिलेको अवस्था के छ र विगतमा हामीले के कस्तो काम गर्दै आएका थियौँ र विगतमा हाम्रा के कस्ता कमजोरीहरू भए त्यसको एनालाइसिस गरिन्छ र त्यसमा लेसन लर्न पनि गरिन्छ र हामीले चाहिँ पूर्व तयारीको सन्दर्भमा जस्तो कि हाम्रो जनशक्तिको अवस्था के कस्तो छ, हामीसँग चाहिँ खोजुद्धार सामग्रीको स्थिति के छ, त्यसै गरेर हामीलाई राहत व्यवस्थापन गर्नु पर्यो भने हाम्रो केन्द्रदेखि स्थानीय तहसम्मको चाहिँ अवस्था के छ, त्यसका अतिरिक्त हामीसँग जस्तो ह्याभी इक्विपमेन्टहरू जस्तो सडकहरू अवरोध हुने अवस्थाहरू आउँछ होइन, त्यस्तो अवस्थामा हामीसँग त्यो अवस्था के छ, त्यस्तै हेलिकप्टर उद्धार पनि गर्नुपर्ने हुनसक्छ कुनै बेला, ड्रोनहरू आवश्यक पर्न सक्छन्, ऱ्याप बोटहरू आवश्यक पर्न सक्छन् होइन, त्यो अवस्था पनि हामीले त्यसमा एनालाइसिस गरेका हुन्छौँ भने अब पूर्व तयारीको सन्दर्भमा हाम्रो जनशक्ति त्यसै गरेर खोजुद्धार सामग्रीको सन्दर्भ र हामी तपाईँको जति पनि खोजुद्धार अथवा यो विपदसँग सम्बन्धित कार्यमा खटिन्छौँ ती निकायहरूबीचको चाहिँ समन्वय सहकार्य र विपदमा तिनीहरूको सहभागिता र एकअर्का बिचमा चाहिँ कम्युनिकेसन के कसरी भइराखेको छ र के कसरी हुनुपर्छ भन्ने सन्दर्भमा त्यसले चाहिँ पूर्व तयारीको चाहिँ यहाँ समग्र तपाईँको चाहिँ एनालाइसिस गर्छ र त्यसलाई हामीले हाम्रो अवस्था त्यसले दर्शाउँछ भने अर्को प्रतिकारको सन्दर्भमा विपद नै गइहाल्यो भने हामीले चाहिँ खोज उद्धार तथा राहत व्यवस्थापन कसरी गर्ने कसले गर्ने भनेर त्यसले चाहिँ निकायगत रूपमा चाहिँ कार्य जिम्मेवारी स्पष्ट गर्छ, कसले के काम कहिले गर्ने कसरी गर्ने, मुख्य जिम्मेवारी निकाय को हुने, सहयोगी निकाय को हुने भनेर हामी त्यो कार्ययोजनामा केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण निकायहरू त्यसै गरेर सरकारी निकाय मात्रै नभएर हाम्रा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय गइसकेका सङ्घ संस्थाहरू पनि हुनुहुन्छ उहाँहरूको पनि हामीले चाहिँ त्यसमा कार्ययोजना स्पष्ट गरेका छौँ भने निजी क्षेत्र सञ्चार जगत नागरिक समाज समेतको हामीले चाहिँ यो पूर्व तयारी प्रतिकारी कार्ययोजना चाहिँ तयार पारेका छौँ। त्यो कार्ययोजना चाहिँ कार्यान्वयनमा गयो भने हामी विगत वर्ष जस्तै मनसुनजन्य विपद जोखिम न्यूनीकरण व्यवस्थापनमा सफल हुनेछौँ भन्ने हाम्रो अब स्पष्ट चाहिँ अपेक्षा रहेको छ।
भनेपछि अब यो कार्ययोजना स्वीकृत भइसकेको छ, कार्यान्वयनमा पनि आइसकेको छ, अब यसले चाहिँ अब विपदको समयमा कुन निकायले के गर्ने कुन निकायको अर्डर मान्ने भन्ने जुन खालको अलमल हुने गर्थ्यो त्यो परिस्थिति चाहिँ अन्त्य गरेको छ होइन?
हो, एकदमै अन्त्य गरेको छ। जस्तो कि यो सन्दर्भमा सानो एउटा मैले यो फ्लोचार्टको कुरा गरेँ, जस्तो कि जल तथा मौसम विज्ञान विभाग छ त्यसले चाहिँ यो समग्र चाहिँ वेदरको हाम्रो चाहिँ वाटर इन्ड्युस्ड डिजास्टर अथवा मनसुन इन्ड्युस्ड डिजास्टरको फोरकास्टिङ गर्छ, पूर्वानुमान गर्छ। त्यो पूर्वानुमान अनुसार हाम्रो चाहिँ अवस्था के हुन्छ त अब जस्तो कि 3 दिन अगाडि नै त्यसको फोरकास्टिङहरू आउँछ, 24 घन्टा अगाडि नै आउँछ, उस्तै पऱ्यो भने विशेष बुलेटिनहरू पनि त्यहाँ जारी हुन्छ र त्यसको आधारमा हामी चाहिँ एडभाइजरी जारी गर्छौँ। एडभाइजरी चाहिँ अब रेड अलर्ट भयो भने मात्रै हामी जारी गर्छौँ। रेड भन्नुको अर्थ त्यतिखेर चाहिँ एकदमै खतरा छ भन्ने सन्दर्भमा मात्रै हामीले एडभाइजरी जारी गर्छौँ। त्यो एडभाइजरी हामीले चाहिँ जति पनि यो कार्यान्वयनसँग सम्बन्धित निकायहरू छन् तत्कालै हामीले त्यहाँ सम्प्रेषण पनि गर्छौँ र सम्प्रेषण मात्रै गर्दैनौँ, त्यसको प्रभावकारी पूर्व कार्य र प्रतिकारी हुने व्यवस्थापन पनि गर्छौँ। हामी केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण निकायहरू, सुरक्षा निकायहरू, त्यस्तै गरेर विपदसँग सम्बद्ध सम्पूर्ण चाहिँ अन्य चाहिँ सङ्घ संस्थाहरू, युएन एजेन्सीहरू लगायतसँग पनि हामी निरन्तर सम्पर्कमा भइराखेका हुन्छौँ र त्यसले गर्दा के हुन्छ त भन्दाखेरि हामीलाई चाहिँ डिसिजन गर्न सजिलो हुन्छ। समयमै मान्छेहरू चाहिँ यदि जोखिमपूर्ण ठाउँहरूमा छन् भने उहाँलाई सुरक्षित ठाउँमा लैजान त्यसले सपोर्ट गर्दछ भने अर्को चाहिँ त्यसले के गर्छ त भन्दाखेरि सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि हामीले पूर्व कार्य हामी एन्टिसिपेटरी एक्सन भन्छौँ, त्यो एन्टिसिपेटरी एक्सन गर्न पनि सजिलो हुन्छ। भनेपछि अब एकबार प्रणाली मार्फत सूचना सम्प्रेषण हुन्छ, अब जस्तो चाहिँ जल मौसम विज्ञानले पूर्वानुमान गर्ने बित्तिकै हामी एडभाइजरी जारी गर्छौँ, यो एडभाइजरी हाम्रो च्यानल मार्फत सम्बन्धित चाहिँ वर्ग क्षेत्र समुदायमा पुग्छ, त्यसको तत्कालै कार्यान्वयन हुन्छ र जसले गर्दा भोलि चाहिँ प्रतिकारण नै नगर्नुपर्ने स्थितिहरू हुनसक्छ भनेको इन्सिडेन्ट चाहिँ घटना चाहिँ घट्न सक्छ वा हेजार चाहिँ हुनसक्छ तर त्यसबाट हुने जनधनको क्षतिलाई हामीले चाहिँ उल्लेख्य रूपमा चाहिँ घटाउन सक्छौँ। विगतमा पनि हामीले त्यो अभ्यास गरेका छौँ र यसले गर्दा हामीले चाहिँ अब क्ल्यारिटी आएको छ भने स्थानीय तहले कस्तो अवस्थामा काम गर्ने, जिल्ला विपद व्यवस्थापन समिति जिल्ला सुरक्षा समिति छ त्यसले कस्तो अवस्थामा काम गर्ने, प्रदेशले कति बेला काम गर्ने, सङ्घका निकायले कति बेला काम गर्ने, निजी क्षेत्र कतिखेर आउने, सञ्चार जगतको भूमिका के हुने लगायतका विषयमा हामीले त्यहाँ स्पष्टता किरान गरेका छौँ र यसले हामीलाई काम गर्नमा एकदमै सजिलो बनाउनेछ, हामीलाई कन्फ्युजनहरू हटाउनेछ। त्यसको हामी 30 दिन 60 दिन 90 दिन र त्यो मनसुन पश्चात पनि हामी रिभ्यू गर्ने, समीक्षा गर्ने र कसका कमजोरी के रह्यो भनेर 30 दिनमा हामीले त्यो एनालाइसिस गर्ने व्यवस्था पनि गरेका छौँ, गत वर्ष पनि हामीले गरेका थियौँ। त्यसले गर्दाखेरि फेरि हाम्रा कमी कमजोरीहरूलाई सुधार हुँदै जान्छ र राम्रा कामहरूको फेरि चाहिँ पोस्टान हुँदै जान्छ भन्ने हाम्रो अपेक्षा छ।
अब त्यसो त विपद व्यवस्थापन अब केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव देखिँदैन, स्थानीय समुदाय अब हामीले अघि उल्लेख गरेका सबै सरकार भएका निकायबीच समन्वयात्मक र योजनाबद्ध प्रतिकार आवश्यक छ। अब यो सन्दर्भमा यो प्रतिकारी राष्ट्रिय यो कार्ययोजना चाहिँ ले एउटा सान्दर्भिक पनि छ, विगतमा भएका अप्ठ्याराहरू यसले सल्टाउनेछ, यहाँले उल्लेख गर्नुभयो। अर्कोतर्फ अब नेपाली सेनाले पनि मनसुनजन्ने विपद प्रतिकारे योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाएका आधारमा यो वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना तयार गरी कार्यान्वयनमा ल्याएको सेनाले जनाएको छ। अब सँगै सरकारको नीति तथा कार्यक्रममा विपद उद्धारलाई पूर्व तयारीमुखी बनाइने उल्लेख गरिएको छ। यो सन्दर्भमा अब पूर्व तयारीमुखी बनाइने सन्दर्भमा यो पनि महत्वपूर्ण हुन सक्छ। अब यो पूर्व तयारीमुखी चाहिँ कसरी बनाउन सकिन्छ? अब हामीले अझै जुन खालका आवश्यक पर्ने नीतिगतदेखि लिएर आर्थिकदेखि लिएर समन्वयात्मक भूमिकादेखि लिएर होइन पूर्व तयारीमुखी जुन खालको सरकारले एउटा नीति तथा कार्यक्रमै राखेको छ यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
एकदमै यो इम्पोर्टेन्ट निर्णय चाहिँ सरकारको छ। किन भन्दाखेरि अहिलेसम्म अथवा विगत वर्षमा हामी चाहिँ रियाक्टिभ वेबाट काम गरिराखेका थियौँ, अब हामीले विपदमा चाहिँ प्रोएक्टिभ वेबाट काम गर्नुपर्छ भन्ने यसको सन्दर्भ हो। जस्तो कि अहिले हामीले मनसुन पूर्व तयारी प्रतिकारी राष्ट्रिय कार्ययोजना पनि के हो त भन्दाखेरि यो एउटा पूर्व तयारीमुखी चाहिँ एउटा योजना हो। यसले के भन्छ त भन्दाखेरि हामीले रेस्पोन्स वेटिङ गर्ने होइन, अब हामीले चाहिँ के गर्नु पर्यो भने पूर्व तयारी गर्नु पर्यो। पर्याप्त मात्रामा यदि हामीले पूर्व तयारी गर्छौँ, हामीले चाहिँ त्यो अनुसारको चाहिँ हाम्रा खोजुद्धार सामग्रीहरू जनशक्तिहरू त्यसै गरेर हामीले समन्वयात्मक संयन्त्रहरूलाई हामीले क्रियाशील पुर्याउँछौँ भने हामी चाहिँ धेरै रेस्पोन्स गरिराख्नु पर्दैन। भनेको जस्तो अस्ति हामीले चाहिँ कार्यकारी समितिको 34 बैठकबाट एउटा कार्यढाँचा पनि स्वीकृत गरेका छौँ, पूर्वानुमान आधारित पूर्व कार्य सम्बन्धीका राष्ट्रिय कार्यढाँचा 2083। यसले के भन्छ त भन्दाखेरि कुनै ठाउँमा जस्तो पूर्वानुमान आयो भने जस्तो 3 दिन अगाडि पूर्वानुमान आउँछ, विशेष बुलेटिन मार्फत हामीलाई 24 घन्टादेखि 48 घन्टा अगाडि नै पूर्वानुमानहरू आउँछन्, हो त्यो आउने बित्तिकै हामी कहाँ जोखिम छ त्यो जोखिममा चाहिँ हामीले एक्सन लिइसक्नुपर्छ। भनेको जोखिमपूर्ण वर्ग क्षेत्र समुदायलाई हामीले सुरक्षित ठाउँमा लिइ सक्नुपर्छ ताकि हामीले रेस्पोन्सिबल नै गर्नुपर्ने स्थिति चाहिँ सिर्जना हुनु पर्यो भन्ने हाम्रो जोड रहेको छ र यो कार्ययोजनाले पनि त्यही भन्छ। त्यही भएर अब हामी चाहिँ पूर्वानुमानमा आधारित पूर्व कार्य अथवा इम्प्याक्ट बेस्ड फोरकास्टिङमा चाहिँ बढी लगानी गर्ने, त्यसका लागि अब हामीले अहिले चाहिँ नयाँ नयाँ कामहरू पनि गर्नुपर्ने छ। जस्तो अहिले सूचना प्रविधि एआईको जमाना छ, जस्तो कि अब हामीले सेल्फ ब्रोडकास्टिङ सिस्टम हामीले त्यसलाई अवलम्बन गर्यो भने समयमै मान्छेहरूले चाहिँ दुर्गम क्षेत्रमा बस्ने मान्छेले पनि जोसँग चाहिँ सेलफोन छ अथवा उसँग टावर छैन इन्टरनेट छैन भने पनि उसले समयमै सूचना प्राप्त गर्छ, अथवा विदेशीहरू पनि जस्तो कि तपाईँ विभिन्न चाहिँ ट्राभलिङमा हुन सक्नुहुन्छ उहाँहरूसँग नेपालमा चाहिँ सिम नहुनसक्छ, उहाँसँग उहाँको सेलफोन अन छ भने उहाँले चाहिँ त्यो सूचना प्राप्त गर्न सक्नुहुन्छ र समयमै उहाँ सुरक्षित ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्षम हुन सक्नुहुन्छ। भनेपछि अब हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि रियाक्टिभ वे भन्दा पनि हामीले चाहिँ मिटिगेसनमा र प्रिपेयरनेसमा र पूर्व कार्य भनेको एन्टिसिपेटेड एक्सनमा बढी जोड गरेर हामीले त्यो रियाक्टिभ वेलाई भनेको हाम्रो रेस्पोन्स गर्नुपर्ने अवस्थालाई खोज उद्धार राहत दिनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्छ भन्ने चाहिँ सरकारको स्पष्ट त्यो चाहिँ निर्णय हो र त्यही निर्णय अनुसार हामीले चाहिँ अब काम गरिराखेका छौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण समग्र विपदको सन्दर्भमा केन्द्रीय स्रोत निकायको रूपमा छ, यसले समग्र रूपमा चाहिँ सबै निकायसँग समन्वय गरेर सहकार्य गरेर सबैको सहभागितामा यो चाहिँ पूर्व तयारीमुखी चाहिँ कामलाई चाहिँ अगाडि बढाउँछ, अगाडि बढाइराखेको छ र हामी चाहिँ आगामी दिनमा आज यसलाई चाहिँ सशक्त बनाएर लैजानेछौँ।
अब यो वर्षकै कुरा गर्ने हो भने मनसुनमा यो वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन मौसम विज्ञान विभागले गरेको छ, सँगै तापक्रम बढ्ने उसको प्रक्षेपण छ र अहिले हेर्ने भने तराईको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको अवस्था पनि छ। अब यो सन्दर्भमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण र अन्य जुन खालका सरकारवाला निकायको कुरा गर्यौं, ती निकायहरूको भूमिका कस्तो हुनुपर्छ?
यो विषयमा पनि हामी एकदमै स्पष्ट छौँ र यो विषयमा जस्तो अत्याधिक ता गर्मी अथवा एक्सट्रिम हिट वा तातोहाको लहर लु र खडेरी सम्बन्धी कार्ययोजना हामीले यसअघि नै स्वीकृत गरेर कार्यान्वयनका लागि सबै निकायमा पठाइ पनि सकेका छौँ. किनकि गत वर्ष जस्तै यो वर्ष पनि खडेरी हुन सक्छ, ड्राउटको समस्या किनकि नेपाल धेरै पहिलादेखि भोग्दै आएको पनि छ. त्यस्तै गरेर अब हाम्रो तातोहाको लहर हिट वेभ अथवा चाहिँ लु चाहिँ आउन सक्छ भन्ने सन्दर्भमा त्यो कार्ययोजना हामीले सम्भवतः वैशाखमै तपाईँको स्वीकृत गरेर हामीले केन्द्र सबै निकायमा पठाइसकेको छ र उहाँहरू चाहिँ यदि चाहिँ एन्टिसिपेटरी एक्सन गर्नु पर्यो भने अथवा रेस्पोन्सै गर्नु पर्यो भने पनि हाम्रा चाहिँ जिम्मेवार निकाय र सहयोगी निकायको कस्तो के हुने भनेर हामीले त्यहाँ स्पष्ट किटान गरेका छौँ. उहाँहरू तयारी अवस्थामा नै हुनुहुन्छ. यद्यपि यो जल तथा मौसम विज्ञान विभागबाट त्यस प्रकारको चाहिँ अलर्टिङहरू आयो भने यसको पनि अब कहिलाई हिटवेभ मान्ने अथवा चाहिँ लु मान्ने भन्ने कुरा पनि छ, अथवा ड्राउटलाई कति अवधिसम्म चाहिँ सुक्खा भयो भने त्यसलाई ड्राउट मान्ने भन्ने पनि छ. त्यो यदि त्यो स्पष्ट रूपमा चाहिँ जल तथा मौसम विज्ञान विभागले त्यसको पूर्वानुमान गर्छ र त्यो अनुमान आउने बित्तिकै हामी एन्टिसिपेटरी एक्सनदेखि लिएर रेस्पोन्ससम्मका कामहरू गर्छौँ. यद्यपि अहिले त्यो घोषणा भइसकेको स्थिति छैन. र अर्को बाटो भनेको मनसुनको अवधिमा अहिले पनि सदरभन्दा कम पानी पर्छ भन्ने जुन प्रकारको आचलन छ, त्यो आचलन भनेको पानी नै पर्दैन भन्ने आकलन चाहिँ होइन. भनेको विगत वर्षमा पनि यस्ता तपाईँको चाहिँ आचलन भएको वर्षमा पनि सदरभन्दा कम पानी परेको अवस्थामा पनि धेरै चाहिँ घटनाहरू घटेको स्थिति छ. जस्तो कि अहिलेको च्यालेन्जिङ के हुन सक्छ भन्दाखेरि सदरभन्दा कम पानी पर्नुको अर्थ पानी नपर्ने भने आएन. त्यो भएर कुनै ठाउँमा भोलि चाहिँ धेरै ठुलो पानी परेर चाहिँ तपाईँको ठुलो क्षति हुने फ्ल्यास फ्लडहरू आउने, जस्तो कि अगाडि हजुरले चाहिँ ब्याकग्राउन्डमा हुम्लाको कुरा गर्नुभएको थियो होइन, त्यस्ता फ्ल्यास फ्लडहरू आउन सक्छ. अस्ति भर्खरै पनि रोसीमा चाहिँ मध्यम पानीले पनि त्यहाँ फ्ल्यास फ्लड ल्याइराखेको थियो, औषधभन्दा कम नै पानी हो त्यो होइन. भनेपछि यस्ता किसिमका फ्ल्यास फ्लडहरू आउन सक्छन् र जो चाहिँ पूर्वानुमान गर्न सकिँदैन यसले झन् ठुलो चाहिँ झन्झनको क्षति गराउन सक्छ. त्यो भएको हुनाले हामी एकदमै चनाएको हुनुपर्ने स्थिति चाहिँ एकातिर छ भने अर्कोतिर के छ भन्दाखेरि सरदरभन्दा बढी तापनो हुने छ भन्नुको अर्थ त्यो अब हाम्रा हामी चाहिँ हिमालयको हिमालय देश हो. हाम्रो चाहिँ तपाईँको चाहिँ तपाईँको धेरै चाहिँ हिमतालहरू छ. त्यो हिमतालहरू तापले गर्दा मेल्टिङ हुनसक्छ र भोलि चाहिँ ग्लोब भन्छ ग्लेसियरले आउटबर्स्टको अवस्था पनि आउन सक्छ, सुक्खा ग्लासियर आउटबर्स्टको कुरा आउन सक्छ. जसरी गत वर्ष हामीले रसुवामा त्यो भोग्यौँ, थामेमा त्यो भोग्यौँ, हुम्लामा त्यो भोग्यौँ होइन. भनेपछि यस्ता किसिमका जोखिमहरू पनि थपिन सक्छ. त्यो भएर हामी एकदमै तनाव हुनुपर्ने हुन्छ. पानी कम पर्दैछ भनेर हामीले विपद नै हुँदैन, घटना नै घट्दैन भन्ने किसिमले एनालाइसिस गर्यौँ भने भोलि त्यसले ठुलो क्षति गर्ने स्थिति आउन सक्छ. त्यो भएर हामी विपद संवेदनशील क्षेत्रमा बस्छौँ, हामी एकदम डिजास्टर प्रोन एरियामा छौँ. हामी हरदम भनेको हरेक सेकेन्ड चाहिँ हामी अलर्ट हुनुपर्ने अवस्था छ. त्यो भएको हुनाले हामी सबैजना हामी चाहिँ अलर्टिङ हौँ, हामी एकदम सचेत बनौँ, सतर्क बनौँ. हाम्रा चाहिँ सूचनाहरू जहाँ जसबाट आउँछन् आधिकारिक रूपमा ती सूचनाहरूको पालना गरौँ र आफू पनि अनुशासित बनौँ, अरूलाई पनि हामीले अनुशासित बनाउने
हुन्छ. त रामबहादुर केसीज्यू आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दै थियौं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद प्रतिकार शाखाका प्रमुख रामबहादुर केसीसँग. विशेष गरी मनसून केही दिनपछि शुरू हुँदैछ, मनसून शुरू हुनु अघि मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको छ. यो कार्ययोजना स्वीकृत भएसँगै कुन कुन निकायले यो विपदको समयमा के कार्य गर्ने भन्ने सन्दर्भमा यो कार्ययोजनामा स्पष्ट लेखिएको छ र विगतमा कुन निकायले के गर्ने, कुन निकायको आदेश मान्ने भन्ने जुन खालको एउटा अल्मलिने प्रवृत्ति थियो विपदको समयमा, त्यो चाहिँ अबको यो कार्ययोजनाले अन्त्य गरेको छ. र सँगै यस वर्ष सरदरको मनसून समयको भन्दा कम पानी पर्ने र गर्मी बढ्ने आकलन पनि मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकोले गरेको छ. र सँगै विपद प्रतिकारमा कुन कुन निकायको भूमिका कस्तो हुनुपर्छ र विपद न्यूनीकरणका लागि आम नागरिकको भूमिका कस्तो हुन सक्छ, विपदको समयमा आम नागरिकले के गर्न सक्छन्, के गर्नुपर्छ भन्ने लगायतका सन्दर्भमा आजको अन्तर्संवाद केन्द्रित गर्यौं. भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं. आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.